الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك واصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك واصحابك يا نور الله مدنی چنل کے ناظرین پروگرام قرآنی صورتوں کا تعارف اس میں آپ کو خوش آمدید کہتے ہیں مرحبا کہتے ہیں اللہ پاک ہم سب کو قرآن پاک کے علم سے ہمارے سینوں کو روشن فرمائے قرآن پاک کا نور ہمارے سینوں میں ایسا بس جائے کہ قرآن کی تلاوت یہ زبان پر جاری رہے قرآن سے متعلق جو چیزیں ہیں قرآن پاک کے اسباب نزول کیا ہیں قرآن پاک میں احکام الہیہ کیا ہیں ان کو ہم پڑھنے والے سمجھنے والے سیکھنے والے اور سکھانے والے بن جائیں آج کے اس سلسلے میں ہم سورہ یوسف اس کے متعلق کچھ باتیں سنیں گے آپ جانتے ہیں اس سلسلے کے اندر کسی ایک سورت اور اس کے کچھ پس منظر کچھ واقعات یا اس کے کچھ مضامین اس پر ہم گفتگو کرتے ہیں قرآن پاک کی بڑی مشہور اور معروف سورت سورہ یوسف جس میں حضرت سیدنا یوسف علیہ السلام اللہ کے نبی اللہ کے پیغمبر ان کا تذکرہ موجود ہے اور سورہ یوسف میں جتنی ڈیٹیل اور تفصیل کے ساتھ حضرت یوسف علیہ السلام کا تذکرہ ہے اور کسی جگہ اتنی ڈیٹیل اور تفصیل کے ساتھ تذکرہ موجود نہیں ہے بلکہ اس کے علاوہ دو مقام ایسے ہیں کہ جہاں حضرت یوسف علیہ السلام کا نام قرآن پاک میں ذکر ہوا ہے سورة الانعام میں سورہ مومن میں لیکن تفصیل سے حضرت یوسف علیہ السلام کا وہ واقعہ اور وہ قصہ وہ خاص طور پر اس سورہ مبارکہ سورہ یوسف کے اندر اللہ پاک نے بیان فرمایا ہے اور انہی کو احسن القصص یہ بھی فرمایا گیا یعنی واقعات میں سے بہترین واقعہ سورہ یوسف کو فرمایا گیا ہے اور واقعات یہ بھی بات کو سمجھانے کے لیے بڑی اہمیت رکھتے ہیں تب ہی تو قرآن پاک میں کئی ایسی حکایتیں واقعات جن کو باقاعدہ بیان کیا گیا اور اس کے بعد جو اس کے اوپر نصیحت ہے اور ان سے جو لوگوں نے عبرت لینی ہے یا سیکھنا سمجھنا ہے اس چیز کو بیان کیا گیا تو سورہ یوسف یہ بڑی ڈیٹیل اور تفصیل کے ساتھ اس میں اللہ پاک نے اپنے پیارے نبی حضرت یوسف علیہ السلام حضرت یعقوب علیہ السلام ان کا ذکر خیر ہوا ہے یہ سورہ مبارکہ بھی مکہ مکرمہ میں نازل ہوئی یہودیوں کے علماء نے عرب کے سرداروں سے کہا تھا کہ محمد صلی اللہ علیہ وسلم سے دریافت کرو کہ حضرت یعقوب علیہ السلام کی اولاد ملک شام سے مصر میں کس طرح پہنچی اور وہاں جا کر کیسے وہ آباد ہوئی کیا سبب تھا حضرت یوسف علیہ السلام کا کیا واقعہ ہوا یہ سوال کرو تو آپ صلی اللہ علیہ وسلم سے جب یہ سوال کیا گیا تو اللہ پاک نے اس کے جواب میں ہی یہ پوری سورہ مبارکہ کو نازل فرمایا تو مکی زندگی میں یعنی ہجرت سے قبل ہی سورہ یوسف کا نزول ہو چکا تھا اور آپ صلی اللہ علیہ وسلم نے حضرت یعقوب علیہ السلام اور حضرت یوسف علیہ السلام کی ڈیٹیل اور تفصیل کے ساتھ یہ لوگوں کو ارشاد فرمایا اور یہی ذکر خیر حضرت یوسف علیہ السلام کا کہ جس کی بدولت کئی لوگ پھر باقاعدہ آئے اور انہوں نے یہ سیکھا سمجھا اور پھر وہ مشرب اسلام ہوئے انہوں نے اسلام کو بھی قبول کیا اس سورہ مبارکہ میں 12 رکوع ہیں اور 111 اس کی آیات مبارکہ ہیں اور نام اسی وجہ سے رکھا گیا کہ حضرت یوسف علیہ السلام کا چونکہ واقعہ ہے تو سورہ یوسف کے نام سے اسے تعبیر کیا گیا اور یہ اللہ پاک نے اپنے پیاروں کے ناموں پر قرآن کی سورتوں کے نام رکھے ہیں سبحان اللہ یعنی سورہ ابراہیم آپ قرآن پاک میں یہ بھی پڑھتے ہیں سورہ محمد آپ قرآن پاک میں یہ بھی پڑھتے ہیں سورہ مریم آپ قرآن پاک میں یہ بھی پڑھتے ہیں اسے سورہ آل عمران تو آل عمران کا تذکرہ اس میں موجود ہے یہ بھی یعنی خاص جو اللہ رب العالمین کے پیارے بندے ہیں وہ انبیاء کرام یا صالحین ان کے ناموں پر بھی قرآن پاک کی سورتوں کے نام رکھے گئے. سورۃ الکہف جس میں اصحاب کہف کا تذکرہ ہے, اللہ نے قرآن پاک میں اس سورہ مبارکہ کا نام ہی سورہ کہف وہ رکھا. تو اس طرح کئی ایسی سورتیں ہیں کہ جن کی نسبت اللہ کے پیاروں سے ہے اور اس مناسبت سے ان سورتوں کا نام ان اولیاء پر یا انبیاء کے مبارک ناموں پر اللہ نے ان سورتوں کے نام بھی مقرر فرمائے. ایک دن یہودیوں میں سے ایک تورات کا عالم اور قاری یہ آپ صلی اللہ علیہ وسلم کے پاس آیا. اس وقت نبی کریم صلی اللہ علیہ وسلم یہی سورہ مبارکہ سورہ یوسف کی تلاوت فرما رہے تھے. تو اس عالم نے سورہ یوسف کا تذکرہ سنا تو کہا کہ اے محمد صلی اللہ علیہ وسلم, آپ کو یہ سورت کس نے سکھائی ہے؟ ارشاد فرمایا, اللہ نے مجھے یہ سورت سکھائی. وہ یہودی عالم حضور اقدس صلی اللہ علیہ وسلم کا ارشاد سن کر بہت حیران ہوا اور یہودیوں کے پاس جا کر کہنے لگا, کیا تم جانتے ہو, خدا کی قسم محمد صلی اللہ علیہ وآلہ وسلم قرآن مجید میں ان باتوں کی تلاوت کر رہے ہیں جو تورات میں نازل کی گئیں, ان باتوں کی تلاوت کر رہے ہیں. چنانچہ ان میں سے ایک گروہ وہ آپ کی خدمت میں حاضر ہوا اور انہوں نے آپ صلی اللہ علیہ وسلم کے اوصاف کو پہچانا, مہر نبوت کی زیارت کی اور آپ صلی اللہ علیہ وسلم سے سورہ یوسف سن کر انہوں نے اسلام کو قبول کر لیا. سبحان اللہ, جن کو اللہ رب العالمین کی طرف سے ہدایت مل جاتی ہے تو ان کے لیے راستے بھی بہت کھل جاتے ہیں. ناظرین کرام, سورہ یوسف کا مرکزی جو پیغام ہے اور مرکزی طور پر اس کے اندر جو مضمون ہے وہ تو پوری ایک داستان حضرت یوسف علیہ السلام کی ہے کہ آپ نے اپنی زندگی میں کس طرح صبر کیا اور آپ کے بھائیوں کی طرف سے جتنی بھی آپ کو تکلیف پہنچی اور اس کے بعد اتنے سال آپ مسلسل تکلیف میں رہے, یعنی کنویں میں آپ کو ڈالا گیا, پھر قافلے والوں نے نکالا تو نکالنے کے بعد آپ علیہ السلام کو آگے جا کر بیچ دیا گیا, پھر آپ کو غلام بنا لیا گیا, پھر وہاں جو معاملہ ہوا اس کے بعد عزیز مصر نے آپ کو جیل کے اندر ڈال دیا, 7 برس آپ جیل میں رہے, پھر وہاں جیل سے ہی آپ کے نکلنے کا جو سبب ایک خواب کی تعبیر, یعنی بادشاہ کے خواب کی تعبیر آپ نے بتائی تو آپ کو آزاد کیا گیا کہ آپ جیل سے آزاد ہیں, لیکن آپ علیہ السلام نے کہا کہ پہلے یہ سبب یعنی یہ پوچھا جائے کہ مجھے جیل میں ڈالا کس گناہ کی وجہ سے ہے, کس وجہ سے, کیا سبب بنا. تو چونکہ ایسا کوئی گناہ نہیں تھا, نبی معصوم ہوتے, گناہوں سے معصوم ہوتے, تو اس میں بھی ان مصر کی عورتوں نے یہ چونکہ بہانہ کیا تھا مکر اور فریب کی وجہ سے اور ان کی شکایت لگانے کی وجہ سے آپ کو جیل کے اندر ڈالا گیا, پھر آپ کو بڑے عزت کے ساتھ رہا کیا گیا اور آپ کو ایک منصب عطا ہوا. جو خواب آپ نے بادشاہ کو تعبیر بتائی اس کے مطابق آپ خود اسی طرح ہی آپ نے ان فصلوں کا کھیتی باڑی کا معاملہ سنبھالا اور پھر ایک وہ وقت آیا کہ ارد گرد سے لوگ اٹھ کر مصر کی طرف آئے اور ہر طرف تنگی ہے, ہر طرف تباہی ہے, قحط ہے, لیکن مصر وہ ہے کہ جہاں قحط ہے لیکن مجبور نہیں ہے, ان کے پاس اتنا غلہ موجود ہے کہ وہ لوگوں کو کھلانے والے بن گئے. تو حضرت یوسف علیہ السلام کے پاس آپ کے بھائی بھی آئے, اپنے بھائیوں کو ایک نظر سے ہی پہچان لیا, لیکن یہ بھی دیکھیے کتنا بڑا صبر اور پھر صبر کے بعد ایسے بھائیوں کو پہچان بھی جانا, لیکن پھر بھی انہیں عطا کیا, اپنے گندم انہیں دی, ان کے پیسے بھی انہیں واپسی کیے اور پھر آئندہ برس پھر مزید اپنے بھائی کو ساتھ لانے کے لیے کہا. اس میں پھر آپ علیہ السلام سے جب وہ ہم کلام ہوئے المختصر کہ آپ نے ان سے پوچھا کہ تم جانتے ہو تم نے یوسف کے ساتھ کیا معاملہ کیا, تو پھر وہ ٹک ٹکی باندھ کر دیکھنے لگے, آپ یوسف ہیں, آپ یوسف ہیں, تو فرمایا میں یوسف ہوں اور یہ میرا بھائی ہے بنیامین. لیکن ارشاد فرما دے لا تسریب علیکم الیوم, تم پہ کوئی کسی طرح کا کوئی بدلہ وہ نہیں لیا, کوئی انتقام نہیں, قربان جائیں. یہ سیرت کا اہم ترین پہلو انبیاء کرام علیہ السلام کا, اور ہمارے پیارے نبی صلی اللہ علیہ وسلم نے جب فتح مکہ ہوئی اور اللہ نے یہ فتح عطا فرمائی تو اس وقت بھی وہ کفار وہ غیر مسلم جو گویا کہ تھر تھرا کے کانپ رہے تھے وہ جانتے تھے کہ یہ وہی ہیں کہ جن کو ہم پہلے مکے کی گلی بازاروں کے اندر ہم ان کو آوازیں کستے تھے, طرح طرح کی باتوں سے تعبیر کرتے تھے, نماز پڑھتے ہوئے آپ صلی اللہ علیہ وسلم کے جسم مبارک پر اوجھڑی ڈال دینا, کبھی آپ کے گلے کے اندر چادر کو ڈال کر کھینچ دینا کہ آپ کے مبارک گلے پر اور گردن پر نشانات آ جائیں, یہ چیزیں بھی. پھر وہ یہ بھی جانتے تھے کہ طائف کے اندر یہ جب تبلیغ کے لیے گئے تو اس وقت وہاں کے لوگوں نے ان کے اوپر پتھر بھی مارے, یہاں تک ان کا جسم مبارک بھی لہو لہان ہو گیا. اور وہ یہ بھی جانتے تھے کہ ہماری وجہ سے, ہمارے ستانے کی وجہ سے یہ مکہ چھوڑ کر یعنی ہجرت کر کے چلے گئے. لیکن آج جب نبی پاک صلی اللہ علیہ وسلم کو اللہ نے یہ غلبہ عطا کیا, آپ کے ساتھ صحابہ کی ایک جماعت ہے اور وہ سامنے کفار مغلوب ہو کر آئے, وہ دیکھ رہے ہیں کہ یہ ہوا کیا. لیکن آپ بڑی ایک شان و شوکت کے ساتھ مکے میں داخل تو ہوئے لیکن بیٹھنے کا انداز قربان جائیں حد درجے کے عاجز بن کر, جس اونٹنی پر آپ ہیں تو آپ اونٹنی کی کوہان پر اپنے سر مبارک کو رکھے ہوئے آپ اس انداز سے مکے کے اندر آپ داخل ہوئے. لیکن وہاں آپ نے بھی یہی فرمایا کہ لا تصریب علیکم اليوم, آج تم پر کوئی انتقام نہیں, کوئی بدلہ نہیں لیا جائے, یعنی آپ نے بھی انہیں معاف فرما دیا اور ہر اعتبار سے آپ صلی اللہ علیہ وسلم نے انہیں معاف بھی کر دیا, بلکہ تمہیں کوئی کسی طرح کی کوئی ملامت بھی نہیں ہے. اللہ اکبر, یہ خوشخبریاں آپ صلی اللہ علیہ وسلم نے انہیں سنا دی گئی. فرمایا اپنی تلواروں کو نیام میں جو رکھ لے اس کے لیے بھی امان ہے, ابو سفیان کے گھر چلا جائے اس کے لیے بھی امان ہے, یعنی ہر طرف امان امان امان, یہی آپ صلی اللہ علیہ وسلم نے عطا فرمایا. اللہ کے پیاروں کے یہی انداز ہے. تو مرکزی مضمون سورہ یوسف کا یہی ہے جو کہ خلاصہ بھی میں نے عرض کیا. کچھ مضامین کی طرف بڑھتے ہیں. آیت نمبر 2 سورہ یوسف میں اللہ پاک نے ارشاد فرمایا ہے, اِنَّا أَنزَلْنَاهُ قُرْآنًا عَرَبِيًّا لَعَلَّكُمْ تَعْقِلُونَ, ارشاد فرمایا بے شک ہم نے اس قرآن کو عربی زبان میں نازل کیا تاکہ تم سمجھو, تاکہ تم سمجھو. قرآن کو عربی زبان میں نازل کرنے کی کئی حکمتیں ہیں. ایک تو یہ کہ زبان فصیح بہت ہے اور اس میں وسعت بہت ہے, ایک ایک لفظ ہے اس کے کئی کئی معنی ہیں, فصیح بھی ہے وسعت والی بھی ہے. جنت کی زبان یعنی جنتیوں کی جنت میں زبان عربی ہوگی, اس لیے بھی قرآن عربی میں نازل ہوا ہے. اور چونکہ جن پر نازل ہوا وہ بھی عربی آقا صلی اللہ تعالی علیہ وسلم اور عرب میں, چونکہ قرآن پاک کے نزول کے بعد سب سے پہلے جن کو یہ سنایا جا رہا ہے, جن تک یہ پیغام پہنچانا ہے, سب عرب کے. لیکن یہاں ارشاد بھی یہ فرما دیا عربی زبان کے اندر تاکہ تم اسے سمجھو. آج اگر ہم بات کریں تو قرآن کا ایک یہ حق, گویا کہ ایک طرح کی کئی مسلمان ایسے ہیں کہ جو یہ حق ادا نہیں کر پا رہے کہ قرآن کو سمجھنے کا حق ادا نہ کیا. عربی ہے تو عربی سیکھی سمجھی نہیں, حالانکہ بطور امت مجموعی طور پر عربی زبان کا آنا یہ بھی ایک فرض کفایہ ہے, اگرچہ وہ علماء نے ادا کر دیا اور ایسے موجود ہیں جنہوں نے قرآن کے تفاسیر کو لکھ کر, قرآن کے تراجم کو لکھ کر یہ عوام تک پہنچا دیا تاکہ ان کے لیے بھی سمجھنا آسان ہو جائے, مگر پھر بھی دل کے اندر یہ ذوق شوق پیدا ہونا چاہیے. اور اگر آپ عربی نہیں بھی جان سکے یا نہیں پڑھ سکے کوئی مسئلہ نہیں, آپ کے پاس اردو زبان میں یعنی ترجمہ موجود ہے, تفسیر سیرات الجنان ہے, آپ کو ایک ایک آیت اور سورتوں سے متعلق جو ایک بیسک چیزیں ہیں وہ اس تفسیر میں بھی موجود ہیں. تو یہ جو اللہ فرما رہا ہے لعلکم تعقلون تاکہ تم سمجھو, یہ ہمیں ضرور سمجھنا چاہیے کہ آیا قرآن صرف پڑھنا سیکھا ہے یا قرآن سمجھا بھی ہے. قرآن سمجھا بھی ہے. ناظرین کرام, جو سمجھ کر پڑھتے ہیں اس کا لطف اور ہے, پڑھنا بھی تلاوت فائدہ مند ہے, ثواب کا کام. کوئی سمجھ کر پڑھے یا بغیر سمجھے ثواب تو ہے, تلاوت کلام پاک کر رہا ہے, لیکن اصل جو مقصد ہے وہ تلاوت کے ساتھ ساتھ قرآن فہمی, قرآن کو سمجھنا. تو یہ اس سے کسی طرح کی بھی کوئی سستی کوتاہی نہیں ہونی چاہیے. हम अपने बच्चों को भी ये तालीम दें। और आजकल तरह तरह के कोर्सेज लोग करवाते हैं अपने बच्चों को, लेकिन कुरान को समझने के लिए, फहमे कुरान के लिए कोई किसी तरह के कोर्स वो नहीं करवाते। आप फैदान ऑनलाइन अकेडमी दावत इस्लामी की तरफ से अल्हम्दुलिल्लाह बेशुमार ऐसे कोर्सेज हैं कि जिसमें आप घर बैठे भी अपने बच्चों को एडमिशन दिलाएं और आप कुरान पाक को बाकायदा सीख भी सकते हैं और समझ भी सकते हैं, यानी इंशाल्लाह पढ़ाया भी जाएगा जिससे कुरान का फहम भी आएगा। इसके बाद आयत मुबारका में अल्लाह पाक ने इरशाद फरमाया, नहनु नक़ुस्सु अलैका अहसनल क़ससि बिमा औहैना इलैका हादल कुरआन व इन कुन्ता मिन क़ब्लिही लमिनल ग़ाफ़िलीन। हम तुम्हें सबसे अच्छा बयान सुनाते हैं इसलिए कि हमने तुम्हारी तरफ उस कुरान की वही भेजी अगरचे बेशक इससे पहले तुम्हें खबर न थी। कुरान मजीद फुरकान हमीद में कई वाकियात बयान हुए, लेकिन ये वाकिया इसको अहसनल कसस फरमाया गया, बेहतरीन वाकिया, उन तमाम किस्सों में से, हिकायात में से, वाकियात में से बेहतरीन वाकिया। और इसको अहसनल कसस क्यों फरमाया गया? क्योंकि ये वाकई ही सूरह यूसुफ वाला कई तरह के पैगामात पर मुश्तमिल है, जिसमें आजमाइश भी है, आजमाइश के बाद एक उरूज भी मिल रहा है, अपने भाइयों से अफ दरगुजर भी है, अल्लाह अपने प्यारों के साथ भी आजमाइश वाला मामला फरमाता है और उसके बाद आसानी भी दिखाता है। फ़इन्ना मअल उस्री युसरा, इन्ना मअल उस्री युसरा, बेशक तंगी के बाद आसानी है, तंगी के बाद आसानी है। तो ये अल्लाह पाक ने यहां पर इसलिए अहसनल कसस फरमाया है। इसके अलावा भी उलमाए किराम ने लिखा है कि सूरह यूसुफ में चूंकि अंबियाए किराम सालिहीन, फरिश्तों, शैतानों, जिन्नात, इंसानों, जानवरों और परिंदों का जिक्र है, इसमें बादशाहों, इसमें ताजरों, इसमें आलिमों, इसमें जाहिलों, इसमें मर्दों और औरतों के तर्ज जिंदगी का बयान है, औरतों के मकर और फरेब का भी इसमें बयान है। इसके अलावा अल्लाह पाक की तौहीद, नबियों की रिसालत और कई तरह के फिकही अहकाम, ख्वाबों की ताबीर, सियासत, मुआशरत, तदबीर माश और तमाम फवायद का बयान है कि जिनसे दीन और दुनिया की इस्लाह मुमकिन है। तो इसलिए फरमाया कि ये अहसनल कसस बेहतरीन वाकिया है, वाकियात में से ये बेहतरीन वाकिया है, यानी जो अगर सूरह यूसुफ ही अगर पढ़ लेता है, समझ लेता है, तो चाहे वो ताजिर है उसको बतौर तिजारत भी इसमें फायदा मिलेगा, इसमें बरकत मिलेगी। यही सूरह यूसुफ है जिसमें तरह तरह की आजमाइश और परेशानियों का जिक्र है तो फिर साथ आसानियों का भी है। तो ये पूरा ताबीर रोया का जो इल्म है उसका भी असल माखज वो सूरह यूसुफ है। वैसे तो हदीस तैयबा के अंदर बहुत सी ऐसी अहादीस है जिनमें रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम बाकायदा सहाबा से पूछा करते थे कि तुम में से किसी ने कोई ख्वाब देखा है, सहाबा अर्ज करते, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम उन्हें जवाब इरशाद फरमाते, यानी उसकी ताबीर बताते। हर ख्वाब काबिल ताबीर हो ये जरूरी नहीं है, और हर बंदा ख्वाब की ताबीर दुरुस्त बताए ये भी जरूरी नहीं है। लिहाजा ताबीर सिर्फ उसी से पूछनी चाहिए कि जो ताबीर रुया यानी ख्वाबों की ताबीर बयान करने के बकायदा माहिर हो, इस फन को जानने वाला हो। हर ख्वाब पर एक ही तरह का नुस्खा फिट नहीं हो सकता, बज़ाहिर ख्वाब एक ही है मगर एक की हालत जुदा है, दूसरे की हालत जुदा है, तो उससे ताबीर में भी फर्क आएगा। आपने बचपन में यही देखा था और यही अपने वालिद साहब को कहा था, क्या कहा था? इव कौल यूसुफु ली अबीही या अबती इन्नी रअईतु अहद अशर कौकबा वश्शम्स वल कमर रअईतुहुम ली साजिदीन। कहा कि जब यूसुफ अलैहि सलाम ने अपने वालिद से कहा, ऐ बजान, मैंने देखा है 11 सितारे हैं, सूरज भी है, चांद भी है, ये सब मुझे सजदा कर रहे हैं, मैंने इनको देखा कि मेरे आगे झुके हुए सजदा किए हुए, मैंने इस हालत में इनको देखा है। मुफस्सिरीन ने लिखा है कि ये आपने जो ख्वाब देखा है ये जुमा की रात आपने ख्वाब देखा, और ये भी फरमाया गया कि वो रात शब्बे कदर थी। आपने ये ख्वाब देखा कि मैंने 11 सितारों को देखा है, सूरज और चांद को देखा कि मुझे सजदा कर रहे हैं। तो यहां मुराद एक तो तवाजो कर रहे हैं आपके लिए, यानी आपके लिए झुक रहे हैं, और अगर हकीकी माना मुराद लिया जाए तो ये भी ठीक है कि वो आपको सजदा कर रहे हैं, क्योंकि उस वक्त सजदा ताजीमी उन उम्मतों में वो जायज था। उम्मत मुहम्मदी सल्लल्लाहु अलैहि वसल्लम में सजदा ताजीमी ये मना फरमा दिया गया, इसकी हुरमत बयान कर दी गई, लेकिन पहले सजदा ताजीमी इसकी इजाजत थी, तभी तो फरिश्तों ने हजरत आदम अलैहिस्सलाम को सजदा किया, हजरत यूसुफ अलैहिस्सलाम के भाइयों ने फिर आपको सजदा किया, आपके वालिद ने सजदा किया। तो ये जो ख्वाब था कि 11 सितारे मुराद 11 भाई, सूरज यानी आपके वालिद गिरामी हजरत याकूब अलैहिस्सलाम, और कमर से मुराद चांद यानी आपकी वालिदा माजदा, ये इससे मुराद लिया गया। लेकिन ये भी बयान किया गया, चूंकि आपकी वालिदा उनका इंतकाल पहले हो गया था, यानी आपकी वालिदा का इंतकाल हो गया था, और उस वक्त जो सजदे के वक्त मौजूद थी तो वो आपकी खाला थी, तो यहां से मुराद उनको, क्योंकि वालदा के बाद दर्जा खाला का ही आता है, उन्हें भी मां कहा जाता है। तो वो जो आपने एक ख्वाब देखा उसकी ताबीर कब जाहिर हुई, इतने सालों बाद, और ये आपने ख्वाब ही अपने वालिद साहब को बयान किया, तो आपके वालिद गिरामी ने कहा, कौला या बुनैया ला तक्सुस रुया का अला इख्वतिक, ऐ मेरे बेटे अपना ख्वाब अपने भाइयों को मत कहना, फयकीदू लक कैदा, वो तेरे साथ कोई चाल चलेंगे, यानी कहीं ऐसा ना हो कि वो तेरे साथ कोई चाल चल जाए। इन शैतान लिल इंसानी अदुवुम मुबीन, बेशक शैतान इंसान का खुला दुश्मन है। नाज़रीन किराम, हजरत यूसुफ अलैहिस्सलाम को ख्वाब बयान करने से जो मना किया, क्योंकि आपके वालिदे गिरामी उसकी ताबीर को जान गए थे कि ये ख्वाब अल्लाह पाक की तरफ से एक बहुत बड़ी बशारत है, और आपकी मुबारक पेशानी में जो नबुवत का नूर वो चमक रहा था, तो वो उसको भी देख गए थे, पहचान गए थे, तो आप अलैहिस्सलाम ने मना किया। हमारे दीन में भी, हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम की भी ये तालीम है, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अच्छा ख्वाब अल्लाह ताला की तरफ से होता है, जब तुम में से कोई पसंदीदा ख्वाब देखे तो उसका जिक्र सिर्फ उसी से करे जो इससे मोहब्बत रखता है, जो इससे मोहब्बत रखता है, और अगर कोई ऐसा ख्वाब देखे कि जो इसे पसंद ना हो तो उसके शर से और शैतान के शर से उसे पनाह मांगनी चाहिए। तो बुरा ख्वाब देखते ही ये पनाह मांगनी चाहिए कि अल्लाह ताला मुझे महफूज रखे, बल्कि तीन मर्तबा बाई तरफ थुत्कार देना, थू थू कर देना, और ये भी कहा कि इसको किसी से बयान भी ना करे, इससे कोई नुकसान नहीं होगा, इससे कोई नुकसान नहीं होगा। तो बाज़ वक़्त ऐसे डरावने ख्वाब भी आ जाते हैं, या ऐसे भी आ जाते हैं कि जिसके लिए आदमी ख्वाब में ही सोचता है कि ये ख्वाब ही हो तो अच्छा हो, हकीकत ना हो, तो कभी ऐसा भी होता है। लेकिन साथ ये भी फरमा दिया, अच्छा ख्वाब सिर्फ उसे बयान करें जो तुमसे मोहब्बत करता हो। अब कोई ख्वाब देख रहा है कि उसका बिजनेस बहुत अच्छा है, बच्चों के रिश्ते बहुत अच्छे, कोई और इस तरह के मामला, तो ये ऐसों को ना बयान करे कि जिसकी वजह से उनके अंदर हसद का मामला आ जाए, दुश्मनी, अदावत, कुछ इस तरह का मामला। तभी हजरत यूसुफ अलैहिस्सलाम को हजरत याकूब अलैहिस्सलाम ने मना किया कि भाइयों को बयान ना करो, कहीं ऐसा ना कि शैतान उनके दिल के अंदर ये हसद और बूझ डाल दे। और मामला आगे जाकर आप सूरह यूसुफ पढ़ेंगे, सुनेंगे, तो ऐसा ही हुआ कि उनके दिलों के अंदर वो अपने भाई का एक बूझ बैठ गया, और इसी वजह से उन्होंने उनको ले जाकर कुएं के अंदर डाल दिया। तो ये उनके खिलाफ एक ऐसी साजिश कर दी गई। तो अल्लाह के नबी हजरत याकूब अलैहिस्सलाम ने मना किया था क्योंकि आप पहचान गए थे कि ये ख्वाब बहुत बशारतों वाला ख्वाब है। अल्लाह पाक हम सबको भी कुरान पाक में जो बातें बयान हुई हैं, जो मजामीन हैं, इस पर अमल पैरा होने की तौफीक अता फरमाए, और जो कुछ यहाँ तक बयान हुआ, सूरह यूसुफ वाकई बड़ा लुत्फ आता है जब भी इसे बयान करते हैं, सुनते हैं, और इस वाक्य में लुत्फ क्यों ना हो, अहसन अल कसस कुरान ने ही इसे बयान फरमाया, तो हम ये वाक्य भी सुनते जाएं, साथ साथ जो चीजें अपनी जिंदगी में हमें नाफिज करनी है तो उनको बकायदा अमली तौर पर, प्रैक्टिकल के तौर पर अपनी जिंदगी में भी नाफिज करें। अल्लाह पाक मुझे आपको अमल की तौफीक अता फरमाए। आमीन बिजाहि नबी अमीन सल्लल्लाहु अलैहि वसल्लम।
यही है आरज़ू तालीम आम हो जाए, हर के परचम से ऊंचा परचमे इस्लाम।